आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश पाँच अध्यायबाट देख्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं। अनि अरू सुसमाचारीय पुस्तकमा भन्दा मर्कुश रचित सुसमाचारको पुस्तकमा धेरै आश्चर्य कर्महरूको उल्लेख गरिएको छ। अनि यस पाँच अध्यायमा तीन महत्वपूर्ण आश्चर्य कर्महरू उल्लेख छन्। अनि ती आश्चर्य कर्महरू सर्वशक्तिमानको हातद्वारा मात्र हुन सक्थे। आउनुहोस् मर्कुश पाँच अध्याय एक पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, अनि उहाँहरू समुन्द्रको पारीपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। हाम्रा प्रभुले समुन्द्रको अर्को पट्टि वारीपट्टि सिकाउनु भएको थियो र तिनीहरूलाई दृष्टान्तहरू दिनुभएको थियो। उहाँ ज्यादै थाक्नुभयो, त्यसकारण समुन्द्र पारीपट्टि आउनुभयो। गिरासिनीहरू गाडराका निवासीहरू थिए, अनि यो जमिन गादको कुललाई यर्दन नदीको पूर्वपट्टिको भाग दिइएको थियो। याद राख्नुहोस् कि गादले यर्दनको गलत वा बेठिक दिशा वा दिशाको चुने। तिनीहरू यर्दनको पूर्वपट्टि वा पूर्व दिशामा रहेका थिए, र अहिले हामी तिनीहरूलाई सुंगुर पालनमा लागेको देख्छौ। हेर्नुहोस् त, जब तपाई परमेश्वरबाट टाढा हुन आरम्भ गर्नुहुन्छ, तपाई निरन्तर उहाँबाट टाढा रहनुहुन्छ। दुई पदमा भनिएको छ, येशु डुंगाबाट बाहिर निस्कने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एउटा मानिसले उहाँलाई भेट्यो। हजुर, त्यो दुष्ट आत्माले ग्रसित व्यक्ति मानिस थिए, तिनी मानव थिए। तिनी निराशजनक वा अति नै गम्भीर अवस्थामा छन्, तर पनि तिनी अझै मानिस नै हुन्। त्यही नै कुरा प्रभु येशु ख्रिष्टले देख्नुभयो। एउटा मानिस, तिनको हालत वा अवस्था जस्तो सुकै भए तापनि प्रभु येशुले उसलाई मानिसको रूपमै देख्नुभयो। तिनको आचरण वा व्यवहारले यो देखाउँछ कि तिनको दिमाग हालत ठिक ठाक थिएन, केही गडबड़ थियो। अहिले तिनको बारेमा भनिएको कुरालाई ध्यान दिऊ। तीनदेखि पाँच पदमा भनिएको छ, मर्कुश पाँचको तीनदेखि पाँच पदमा, त्यो चिहानहरू हुँदो बस्दथ्यो, कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो, किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधेको थियो र पनि त्यसले साङ्लाहरूलाई टुक्रा टुक्रा पारिदिन्थ्यो र छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। त्यो रात र दिन सधैँ चिहानहरू र डाँडाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले चिथोर्दै हिँड्दथ्यो। यो दुष्ट आत्माले ग्रसित व्यक्तिको अति नै गम्भीर अवस्था हो। तिनी चिहानहरूमा रहन्थे, बस्दथे, त्यो नै त्यसको वासस्थान थियो। चिहानहरू अशुद्ध स्थानहरू थिए, मरेका लासहरू त्यहाँ हुँदथे। कहिलेकहीँ मरेको लास अरक्षित छोडिन्दथे। तिनले जनसाधारण मानिसको समाजको कति पनि आनन्द उठाइरहेका थिएनन्, तर तिनी मरेकाहरू बीचमा रहन्थे। हामी मतीको पुस्तकबाट थाहा पाउँछौ कि त्यहाँ अर्को व्यक्ति पनि थिए, तर लुका र मर्कुशले यस एउटै व्यक्तिमाथि मात्र ध्यान केन्द्रित गर्दछन्। हामी थाहा पाउँछौ कि त्यो अर्को व्यक्ति यस व्यक्तिको साथमा छैनन्, न कुनै मरेका मृतकहरू उसलाई साथ दिएका थिए, तिनी एक्लै थिए। तर पनि हामीलाई भनिएको छ तिनीसँग अति नै धेरै अर्थात असामान्य तागत र शक्ति रहेको थियो, जसले गर्दा कसैले पनि केही कुराले तिनलाई बाँध्न सकेका थिएनन्। साङ्लाले पनि उसलाई बाँध्न सकेको थिएन।
कुनै व्यक्तिले त्यस किसिमको अलौकिक शक्ति प्रदर्शन गरेमा नै यसको मतलब यो होइन कि परमेश्वरले तिनलाई त्यो शक्ति दिनुभयो। अह, तिनी एक किसिमले जंगली जस्ता मानिस थिए, त्यसकारण कसैले तिनलाई बाँध्न सक्दैनथ्यो। तिनी अप्रिय, साह्रै पीड़ा दिने व्यक्ति थिए। तिनले आफैलाई ढुङ्गाले चिर्दै हिँड्थे। तिनी असहाय थिए, तिनी बेसहारा थिए र रुँदै हिँड्थे। ऊ कस्तो दयनीय अवस्था त्यो मानिसको! अनि यो सबै दुष्ट आत्माले ग्रसित भएकोले गर्दा थियो। त्यसलाई ती दुष्ट आत्माले धेरै नराम्रो गरी जकडेर यातना र दुःख दिँदै थियो। अनि छदेखि आठ पदमा हामी पढ्दछौं, अनि जब त्यसले येशूलाई टाढैबाट देख्यो तब दौड़ेर आयो र उहाँलाई दण्डवत गर्यो, अनि ठूलो स्वरले चिच्याएर त्यसले भन्यो, हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईँको मसँग के सरोकार? म परमेश्वरमा शपथ हालेर तपाईँलाई विन्ती गर्दछु कि मलाई दुःख नदिनुहोस्। किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्की आइज। यहाँ पनि अशुद्ध आत्मा अर्थात भूतले, दुष्ट आत्माले प्रभु येशूलाई चिनिहाल्यो। त्यस भूतले प्रभु येशूलाई देखेर चिच्यायो, हे सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईँको मसँग के सरोकार? अर्थात मसँग तपाईँको के कुरा छ? त्यस भूतले, दुष्ट आत्माले, अशुद्ध आत्माले येशूसँग सम्पर्क राख्ने इच्छा गरेनन्। येशू नहुनु भएको भए उसलाई राम्रो हुने थियो। त्यस भूतले, दुष्ट आत्माले मलाई दुःख नदिनुहोस् वा डिस्टर्ब नगर्नुहोस् भनी विन्ती गर्यो। अर्थात यस मानिसबाट मलाई ननिकाल्नुहोस् भन्ने त्यस भूतको विन्ती थियो। अनि हामी देख्दछौ अगाडि नौदेखि तेह्र पदमा भनिएको छ, अनि उहाँले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? त्यसले उहाँलाई भन्यो, मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं। ती भूतात्मालाई त्यस इलाका बाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक विन्ती गर्यो। त्यहाँ डाँडाको भिरतिर सुंगुरको एक ठूलो बगाल चरिरहेको थियो। ती भूतात्माले यसो भनी उहाँलाई विन्ती गरे, हामीलाई सुंगुरहरू कहाँ जान दिनुहोस् र हामी ती भित्र पस्छौं। तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो र अशुद्ध आत्माहरू बाहिर निस्केर सुंगुरहरू भित्र पसे, अनि 2000 सुंगुरको बगाल भीरबाट समुद्रतिर हुरिन्दै गए र ती समुद्रमा डुबेर मरे। यहाँ महान घटना हाम्रो अगाडि प्रस्तुत गरिएको छ। अशुद्ध दुष्ट आत्माहरूले यहाँ विशेष विन्ती गरियो, देश निकाला नगरियोस् भनी त्यस भूतले येशूसित विन्ती गर्यो। तिनीहरूले अधलोकमा जान भन्दा सुंगुर कहाँ जान मन पराए। लुका 8 अध्याय 31 पद अनुसार भूतहरूले येशूसित हामीलाई अत्तल कुण्डमा नपठाउनुहोस् भनेर विन्ती गरे। अत्तल कुण्ड वा अघाध खाँच चाहिँ दुष्ट आत्माहरू वा भूतात्माहरूलाई थुनेर राख्ने स्थान हो। ती भूतहरूका लागि देश निकाला हुन र अघात खाँद वा अत्तल कुण्डमा जानु उही कुरा थियो। येशूले तिनीहरूलाई सजाय दिनुहुन्छ भन्ने ती भूतहरूलाई, दुष्ट आत्माहरूलाई थाहा थियो। त्यसकारण तिनीहरूको सजाय हल्लुको होस् भनी तिनीहरूको इच्छा थियो। भूतहरूलाई सबभन्दा कड़ा सजाय चाहिँ अत्तल कुण्डमा वा अघात खानमा थुना हो। हजुर, अहिले दुष्ट आत्माले ग्रसित हुने बारेमा केही कुरा भन्न चाहन्छु, किनकि म सोच्दछु यो महत्वपूर्णको छ। पहिलो, मर्कुसले मात्र होइन तर सबै शास्त्रहरूले भूतात्मा वा दुष्ट आत्माहरूको वा अशुद्ध आत्माहरूको निश्चित वास्तविकताको साक्षी बोक्दछ। ती व्यक्ति जसले शास्त्रको अधिकारको ग्रहण गर्छ तिनीहरूले दुष्ट आत्माहरूको वास्तविकताको ग्रहण गर्छ वा त्यसमा विश्वास गर्छ कि ती दुष्ट आत्माहरू छन्, अस्तित्वमा छन् भन्ने कुरामा। अनि दोस्रो कुरा, तिनीहरू विशेष गरेर येशूको सेविकाई अवधिमा प्रत्यक्ष थिए, प्रकट भएका थिए अधिक मात्रामा। तर निश्चय नै खाली त्यस अवधिमा मात्र तिनीहरूको छलचाल थिएन। भन्नु नै पर्ने हो भने हामी अहिले त्यस्तो दिनमा रहेका छौं जहाँ हामी भूतात्मा वा दुष्ट आत्मा वा अशुद्ध आत्माको प्रकटीकरणहरू र तीव्र चालको देख्दछौ। अनि तेस्रो कुरा, केही अनौठो कारणको लागि तिनीहरू मानव जातिमा बस्न खोज्दछन्। तिनीहरू आफ्ना दुष्ट स्वभाव, अशुद्ध स्वभाव मानिसद्वारा प्रकट गराउन खोज्दछन्। तिनीहरू साँच्चै नै साह्रै नै विश्रामहीन छन्, अधीर छन्। यहाँ वर्णन स्पष्ट छ, व्याख्यान स्पष्ट छ। लुका 11 अध्यायको 24 पदमा भनिएको छ, जब अशुद्ध आत्मा मानिसबाट निस्किएर जान्छ तब त्यो उभानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ र पाएन भने म निस्किएर आएको मेरै घरमै फर्केर जान्छु भनी भन्छ। के यो सबै दुष्टको त के दुष्ट व्यक्तिको आचरण वा चरित्र होइन र अशुद्ध स्वभाव चरित्रको व्यक्त गर्न विश्रामहीन रहन्छन्। असल शुद्ध आत्माहरू कहिले पनि मानिसलाई ग्रसित तुल्याउन आफ्नो पकडमा पार्न खोजी हिँड्दैन अनि पवित्र आत्मा मात्र मानिसको जीवनमा बस्न चाहनुहुन्छ अनि उहाँ विश्वासीहरूको जीवनमा मात्र बस्नुहुन्छ। तर जसरी यो सत्य छ कि पवित्र आत्मा विश्वासीहरूको जीवनमा बास बस्नुहुन्छ त्यसरी नै दुष्ट आत्मा अशुद्ध आत्माले उद्धार नपाएका मानिसलाई जकडमा पकड्न सक्छ। दुष्ट आत्माले उद्धार पाएको जनलाई पकडमा पार्न सक्दैन जकड्न सक्दैन। हामीलाई पहिले युहन्ना चारको चार पदमा भनिएको छ किनभने जो अर्थात पवित्र आत्मा तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। त्यसकारण परमेश्वरको सन्तान दुष्ट आत्माले ग्रसित हुन सक्दैन। चौथो कुरा यस घटनामा भूतहरू वा अशुद्ध आत्माहरू अघा खानमा जान भन्दा सुँगुरको हुलमा जान चाहन्छन्। यो कुरा ध्यान दिन चाखलाग्दो कुरा छ। अनि पाँचौं कुरा तिनीहरूलाई अशुद्ध आत्मा तिनीहरूको स्वभाव वा चरित्रको कारण भनिन्छ। अनि छैटौं कुरा शास्त्रले हामीलाई तिनीहरूको उत्पत्तिको बारेमा स्पष्ट रूपले बताउँदैन। अनि सातौं कुरा तिनीहरू थुप्रै संख्यामा हुन्छन्। अनि आठौं कुरा तिनीहरू शैतानको नियन्त्रणमा छन्। जब शैतान स्वर्गीयबाट झारियो उसको साथसाथै केही स्वर्गीय दूतहरूलाई पनि स्वर्गीयबाट झारिएको थियो कारण तिनीहरू शैतानसँग विद्रोहमा उत्रेका थिए। अनि नौ कुरा यो छ कि तिनीहरूको काम र उद्देश्य शैतानको कार्यक्रममा लक्ष्यमा सहायता गर्नु हो अनि आज तिनीहरूले त्यही गरिरहेका छन्। अनि दशौं कुरा प्रभु येशूसँग दुष्ट आत्माहरूमाथि शक्ति छ अनि हामीले यो कुरा थाहा पाउनु पर्दछ। सत्य विश्वासीहरू भूत आत्मा वा दुष्ट आत्माहरूसँग डराउने वा तिनीहरूको बारेमा कुरा गरिने अन्धविश्वास कुरामा डराउने कुनै कारण छैन। यदि तपाईँ तिनीहरूसँग हैरान हुनुभएको वा दिक्क भइरहनु भएको महसुस गर्नुहुन्छ भने प्रभु येशूलाई छुटकाराको निम्ति विन्ती गर्नुहोस्। तिनीहरू उहाँको नाममा धपाइँदछन् अनि आज तिनीहरूको डरमा हिँड्ने काम प्रभु येशूमा विश्वासको कमीको कारणले हो। यदि तपाईँ सत्य विश्वासी हुनुहुन्छ भने दुष्ट आत्माले तपाईँलाई जकडमा पार्न सक्दैन। निश्चय नै बाहिर परीक्षा र दुःख दिन सक्छ किनकि तपाईँसँग येशू हुनुहुन्छ। अनि यो कुरा याद राखौं कि प्रभु येशूसँग दुष्ट आत्माहरूमाथि विजय गर्ने शक्ति छ। हामी निम्न पदहरूमा देख्छौ कि त्यस भूत आत्माले ग्रसित व्यक्ति पूर्ण रूपमा निको भयो। तपाईँलाई थाहा छ गिरासिमको व्यक्ति उहाँका आए र तिनीहरूको स्थानलाई छोड्न भनी उहाँलाई विन्ती गरे। कारण यो थियो कि तिनीहरूले उहाँलाई भन्दा आफ्ना सुँगुरहरूलाई नै धेरै माया गरे चाहन्थे। अनि आज यो हृदयलाई खोदल्ने प्रश्न हो किनभने धेरै मानिसहरू येशूलाई भन्दा अरू कुरालाई राख्न मन पराउँछन्। बाइबलले भन्छ संसारलाई हात पारेर आफ्नो आत्मालाई गुमायो भने के फाइदा। मित्र आज हाम्रो जीवनको अवस्था कस्तो छ। यसपछि हामी अर्को आश्चर्य कर्मको देख्छौ जुन याइरसको छोरीलाई मृत्युबाट उठाइएको आश्चर्य कर्मसँग जोडिएको छ। 21-28 पदमा भनिएको छ जब येशू फेरि डुंगामा समुद्रको पारिपट्टि जानुभयो तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँ चाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। सभाघरका शासकहरूमध्ये याइरस नाउँका एकजना उहाँका आए र उहाँलाई देखेर उहाँको पाउमा घोप्टो परे र यसो भनेर विन्ती गरे मेरी सानी छोरी मर्न लागेको छ आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँसँग पछि लाग्यो र मानिसहरू उहाँको वरिपरि ठेलमठेल गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिए। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएको सारा धन दौलत खर्च गरेर पनि निको नभई बरु झन खराब हालतमा पुगेकी थिए। येशूको विषयमा त्यसले सुनेकी थिए र भीड़को पछिल्लोतिरबाट आएर उहाँको वस्त्र त्यसले छोई किनकि त्यसले मनमनै भनी मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु। मित्र अहिले प्रभु येशू आफ्नो मुलुकमा फर्कनुभयो। यो घटना बताउँदा यो कुराको ध्यान दिन चाखलाग्दो छ कि लुका जो वैद्य थिए तिनले भने तिनी ठिक हुन सकिनन् अर्थात् त्यो स्त्री जो 12 वर्षदेखि रगत भने रोगले ग्रसित थिइन् मर्कुस भन्छन्, तिनले धेरै वैद्यहरूको हातबाट कष्ट पाएकी थिइन् र आफूसँग भएको सारा धन दौलत खर्च गरिसकेकी थिइन्। अनि हामी देख्छौ 29-31 पदमा, अनि तुरन्तै त्यसको रगत बग्ने बन्द भइहाल्यो र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाए। आफूबाट शक्ति बाहिर निस्केको झट्टै प्रभु येशूले थाहा पाएर भीड़मा पछिल्लोतिर फर्केर सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले उहाँलाई भने, भीड़ले ठेलमठेल गरेको त तपाईँले देख्नु भएकै छ र पनि तपाईँ भन्नुहुन्छ कसले मलाई छोयो? चेलाहरूले सोचे कि यो अति नै विशेष प्रश्न हो, जबकि त्यहाँ सबै भीड़हरूको घचाघच थियो र उहाँतिर ओइरिरहेका थिए मानिसका भीड़हरू, तर खालि एकजनाले मात्र विश्वासमा चंगाईको लागि उहाँलाई छोएथ्यो। आज पनि परिस्थिति उही खालको छ। मलाई लाग्छ हाम्रा वरिपरि थुप्रै मानिसहरू छन् जसले प्रभु येशूको नाउँलाई बेकारमा लिन्छन्, बेअर्थमा लिन्छन्। तिनीहरू यस्तो भन्दै हिँड्छन्, येशू यस्ता हुनुहुन्छ, त्यस्ता हुनुहुन्छ इत्यादि। अनि मानिसहरू सोच्दछन् कि तिनीहरू निश्चय नै येशूलाई जान्दछन्, तर तिनीहरूले ती भीड़हरूले उहाँलाई छोए जस्तै मात्र छोएका छन्। यो स्त्रीले छोए जस्तो गरी होइन, किनकि तिनले उहाँलाई विश्वासमा चंगाईको लागि छोइन्। अनि 32-34 पदमा भनिएको छ, उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो, तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अघि घोप्टो परे र उहाँलाई सबै सत्य कुरा भनिदिए। तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्ति साथ जाऊ, तिम्रो रोग निको होस्। तिनी यस दयनीय अवस्थामा 12 वर्षदेखि थिइन्। के तपाईँले यो कुराको ध्यान दिनुभयो कि सानी ठिटी 12 वर्षकी थिइन्? 12 वर्षको बिमार र कष्टको अन्त आइरहेको छ र 12 वर्षको ज्योति अन्धकारमा अर्थात मृत्युको अन्धकारमा प्रवेश गरिरहेको छ। यस ठिटीको पिताले जब हाम्रा प्रभु यस स्त्रीसँग बात गरिरहनु भएको र तिनीसँग व्यवहार गरिरहनु भएको देखे, मलाई निश्चय छ कि ठिटीको पिताले सोचे, ओ किन उहाँ छिटो छिटो गर्नुहुन्न, के उहाँलाई थाहा छैन कि मेरो सानो छोरी घरमा अति नै धेरै गम्भीर रूपमा सिकिस्त बिरामी छिन् र उहाँ चाँडो आउनु भएन भने मर्ने अवस्थामा छिन्। हाम्रा प्रभुले जान बुझी चाँडै नै त्यस बिरामी ठिटी कहाँ जानु भएन, उहाँले यस स्त्रीलाई चंगाई गर्नुभयो। अनि जब उहाँले त्यस स्त्रीसँग व्यवहार गरिरहनु भएको थियो, एकजना व्यक्ति खबर लिएर आउँदछ, सुटुक्कै याइरसको कानमा खबर दिन्छन्। 35-40 पदमा भनिएको छ, उहाँ बोल्दै हुँदा शासकको घरबाट मानिसहरू आएर भने, तपाईँकी छोरी त मरे, गुरूज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ? तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, नडराउ, विश्वास मात्र गर। अनि उहाँले पत्रुस, याकुब र याकुबका भाइ योहानालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनुभएन। उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो अनि उहाँले खैला बैला गर्नेहरू, रोनेहरू र ठूलो स्वरले बिलाउने गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन खैला बैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन तर सुतिरहेकी छे। तर तिनीहरू उहाँको कुरामाथि हाँसे। मित्र, अहिले प्रभु येशू याइरसको घरमा जानुहुन्छ र विश्वास नगर्ने वा अविश्वासीहरूलाई बाहिर निकालिदिनुहुन्छ। जब तिनीहरू बाहिर गरिए, उहाँ भित्र जानुहुन्छ र रेकर्डले हामीलाई भन्दछ 41 पदमा, तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो र ठिटीका बाबु र आमा र उहाँसँग हुनेलाई साथमा लिएर ठिटी भएको ठाउँमा जानुभयो। अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, तलिता कुमी, जसको अर्थ हो, ए बालिका, म तिमीलाई भन्दछु उठ। तलिता कुमी आरामिक भाषाको अभिव्यक्ति थियो जुन सानै ठिटीले बुझ्ने थिइन्। यो तिनको मातृभाषा थियो र म सोच्दछु कि यसलाई यसरी अनुवाद गर्न सकिन्छ, सानो थुमा, जाग, उठ। त्यही नै उहाँले तिनलाई भन्नुभयो र यो अति नै सुन्दर प्यारो कुरा थियो। हामी थाहा पाउँछौ कि हाम्रा प्रभुले सानै ठिटीलाई उठाउनुभयो। उहाँले 9 विधवाको जवान छोरालाई, विधुवीको जवान छोरालाई उठाउनुभयो अनि त्यसपछि सम्भवत लाजरसलाई पनि उठाउनुभयो। उहाँले यी सबैलाई उही तरिकामा उठाउनुभयो। उहाँ तिनीहरूसँग बोल्नुभयो। म सोच्दछु यो सानी केटीले उत्तरदायित्वको उमेरमा पुग्नुभन्दा पहिलेको ती साना बच्चाहरूको प्रतिनिधित्व गर्दछ र उहाँले तिनलाई यो प्यारो भाषामा भन्नुभयो, सानी थुमा, उठ। मलाई थाहा छ कि यसै बखत अहिले म धेरै त्यस्ता व्यक्तिहरूसँग बोलिरहेको छु जसले आफ्ना साना बच्चाहरू गुमाएका छन्, हराएका छन्, जो प्रभुमा सुतेका छन्। एकजना वृद्ध प्रचारकले भनिरहनु भएको थियो, जब हामीले हाम्रा पहिलो बच्चालाई गुमायौं, ओ यो हाम्रो निम्ति धेरै निराशाको कुरा थियो। तर यो कुरा मलाई थाहा पाउँदा राम्रो लाग्छ, खुशी लाग्छ कि यद्यपि तिनी उहाँको उपस्थितिमा धेरै वर्षदेखि भए तापनि कुनै दिन उहाँ फेरि यी शब्दहरू बोल्न गइरहनु भएको छ, सानो थुमा उठ। उहाँ मेरो सानो थुमासँग र तपाईँको सानो थुमासँग, अर्थात बच्चासँग, सानो बालिकासँग, बालकसँग बोल्न गइरहनु भएको छ। त्यसपछि हामीबाट, हाम्रा काखबाट अलग भएका हाम्रा साना बच्चाहरू, हाम्रा साना थुमाहरू चिहानबाट तुरुन्तै पुनः ब्युति उठ्नेछन् र आत्मा महिमित शरीरसँग जोडिनेछ र हामी फेरि कुनै दिन हाम्रा साना बच्चाहरू पाउनेछौं। ओ यो कति सुन्दर कुरा छ! यो उहाँको शक्तिको प्रदर्शन हो। अनि 42 र 43 पदमा भनिएको छ, अनि ठिटी तुरुन्तै उठी र हेन्डोल गर्न लागि त्यो 12 वर्षकी थिए, अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भनेर कड़ा आज्ञा दिनुभयो, अनि बालिकालाई चाहिँ केही खान दिन भनी तिनीहरूलाई भन्नुभयो। मित्र, के यो व्यावहारिक होइन र? यदि 12 वर्षकी सानी केटी वा केटालाई मृत्युबाट उठाएर स्वस्थ तुल्याइए भने अब तिनीहरू के चाहन्छन्? निश्चय नै भोजन। त्यसकारण उहाँले तिनलाई केही खान दिनु भनी भन्नुभयो। यो कस्तो व्यावहारिक कुरा छ र कति सुन्दर कुरा छ! मेरो विचारमा यिनीहरू तीन महान आश्चर्यकर्म हुन् जुन मर्कुस रचित सुसमाचारको महान सन्देशको प्रस्तुत गर्दछ। वा परमेश्वरको शक्ति सहितको परमेश्वरको सेवक हुनुहुन्छ प्रभु येशू ख्रीष्ट। उहाँ कामको वा व्यवहारको मानिस हुनुहुन्छ। उहाँ सेवा गरिनु होइन, तर सेवा गर्न र धेरैको प्रायश्चितको लागि आफ्नो जीवन दिन आउनु भएको हो। यहाँ हामी यस 5 अध्यायमा उहाँले तीन अद्भुत आश्चर्य कर्महरू गर्नुभएको देख्छौ। उहाँले गिरासिनीमा एक व्यक्तिबाट भूतात्मा, अशुद्ध आत्माहरू निकालिदिनुभयो। उहाँले निरन्तर रगत बहने रोगी स्त्रीलाई चंगाई गर्नुभयो, जो 12 वर्षदेखि त्यो रोगले ग्रसित थिइन्। अनि उहाँले यैरसको 12 वर्षको छानी सानी केटीलाई, बच्चीलाई मृत्युबाट ब्युताउनुहुन्छ। मित्र, यही महान राजा, उही सर्वोच्च परमेश्वर, यति दयालु पराक्रमी प्रभु पाउने कुरा खुशीको कुरा होइन? आज पनि उहाँ जीवित हुनुहुन्छ। आज पनि हाम्रो जीवनमा उहाँले आश्चर्य कर्म गर्न चाहनुहुन्छ। यदि हामीलाई उहाँको आवश्यकता छ भने हामी उहाँ कहाँ पुकार गर्न सक्छौ, जसरी त्यो व्यक्तिहरूले पुकार गरे। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।